नमस्कार, रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिन बिहानीमा हाम्रो केन्द्रीय प्रसारणबाट यही समयमा प्रस्तुत हुँदै आएको अन्तरसंवादमा हामीले आम चासोसँग सम्बन्धित समसामयिक सन्दर्भहरूबारेमा विभिन्न व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आज हामीसँग प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलियासँगको संवादमा रहनेछौ। उहाँसँगको कुराकानीको प्रसंगमा सरकारले सञ्चालनमा ल्याएका ठूला विकास परियोजनाहरूको अवस्था र प्रगतिको सन्दर्भमा विशेष गरी अनुगमनको पाटोमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलिया यति बेला हाम्रो प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। गजेन्द्र थपलिया सर, नमस्कार।
नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
हार्दिक धन्यवाद तपाईँ र रेडियो नेपाललाई।
हालसालै तपाईँहरू सुदूरपश्चिम क्षेत्रतर्फको चाहिँ भ्रमणमा हुनुहुन्थ्यो। विशेष गरी हामीले सञ्चालनमा कार्यान्वयनमा ल्याएका ठूला योजनाहरू, केही राष्ट्रिय गौरवको रूपमा लिएका योजनाहरूको अवस्थाको विषय अवस्था अनुगमन गर्ने सन्दर्भ थियो क्यारे तपाईँहरूको। तपाईँहरूले सुदूरपश्चिमतर्फको त्यहाँ रहेका ठूला योजनाहरूको अवस्थाको सन्दर्भ अनुगमन गर्दाखेरि के पाउनुभयो? तपाईँहरूको अनुगमनको पछिल्लो अवस्था कस्तो रह्यो त्यही जानकारी गराइदिनुहोस् न सुरुमा।
यो हामी सुदूरपश्चिम मात्रै होइन, हाम्रो अनुगमन चाहिँ सिंचाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहेका गौरवको आयोजना सबैको हामी सुदूरपश्चिम महाकालीदेखि सुरु भएर सिक्कासम्म आइपुग्दा धेरै आयोजनाहरूको अनुगमन गऱ्यौँ। त्यो अनुगमनमा अब कति अब त्यसमा अनुगमनको टिममा चाहिँ कसरी गएका थियौँ भन्दा हामी यहाँ प्रधानमन्त्री कार्यालयको तर्फबाट, योजनाको तर्फबाट, मन्त्रालयको सचिव लगायत महानिर्देशकज्यूहरू अनि अर्थ मन्त्रालय सहितको टिम हामी त्यसरी टिम जाँदाखेरि त्यहाँ अनुगमनमा केही कुराहरू समस्याका रूपमा पनि पाइयो, केही कुराहरू उहाँहरूलाई अन्तर मन्त्रालय समन्वय गर्नुपर्ने कुराहरू पनि पाइयो, केही कुराहरू त्यसमा टेक्निकल कुराहरू पनि पाइयो। त्यो कुराहरू चाहिँ अब सबै हिसाबले पुस्तक कुनसँग कसरी सम्बन्धित छ, त्यसलाई कुन तरिकाले समाधान गर्न सकिन्छ भन्ने हिसाबले छलफल गर्ने गर्दै टिम गएको भएर समस्या नि पाइयो, समाधान नि निकालियो, अथवा थप के गर्नुपर्छ भन्ने हिसाबले पनि अनुगमनको क्रममा फिल्डमा काम भएको नभएको अहिले वास्तविक यहाँ हामी अफिसमा अथवा प्रधानमन्त्री कार्यालयमा मन्त्रालयमा समीक्षा गर्दाखेरि भनेका कुराहरू कस्तो अवस्थामा थिए, सबै कुराहरू चाहिँ हामीले अलिक माइनुटली फिल्डमै हेर्ने अवसर पायौँ।
थपलिया सर, अब आयोजनाको चाहिँ लक्षितै गरेर अथवा फोकसै गरेर हामीले चाहिँ हेर्दाखेरि अवस्थाको चाहिँ र प्रगतिको सन्दर्भ केलाउँदाखेरि कुन आयोजनामा कस्तो खालको प्रगति छ भन्ने गरी केही यकिन गर्नुभएको छ?
होइन, ती आयोजनाहरूको यकिन त छन् नै होइन, जस्तो आयोजनागत रूपमै हेर्दाखेरि पनि अब गौरव सिंचाई अन्तर्गत रहेका गौरवको आयोजनाहरू अलि लामो समयदेखि चलिरहेको आयोजना हो। महाकाली सिंचाई आयोजना भन्नुहुन्छ भने महाकाली फड भनेर महाकाली नदीबाट नेपाल पनि सिंचित हुने आयोजना अलि अगाडिदेखि चले पनि गौरवको आयोजनाको रूपमा भर्खर प्रस्तावित भएर गएको छ। त्यो आयोजना चाहिँ इन्डियाले सुरुमा केही 1.2 किलोमिटर चाहिँ त्यो भाग इन्डियाले बनाइदिनुपर्ने, नहर बनाइदिनुपर्ने भाग छ। त्यहाँ लामो समयदेखि इन्डियाले काम गरिरहेको अवस्था थियो, अहिले हामी फिल्डमा गएर हेर्दा त्यहाँ चाहिँ काम सुरु गरेको र उनीहरूको भनाइअनुसारले अब कोभिडको असर के रहन्छ, डिसेम्बरको 2021 डिसेम्बरसम्म हामी सक्छौँ भनेर भनिरहेको छ भन्दा त्योदेखि यता चाहिँ हाम्रो नेपालले गर्नुपर्ने भागको काम देखिन्छ। अब त्यसरी अब हेर्दाखेरि भर्खर सुरु भएको पनि केही कामहरू अहिले अब अलिकता अगाडि बढ्ने अवस्था देखिन्छ भने अरू आयोजनाको केसमा हेर्दाखेरि पनि जस्तो तपाईँ त्यस पछाडि हामी आयौँ रानी जमरा गुलेरी आयोजना, रानी जमरा गुलेरी आयोजना पनि कर्णाली नदीको बेसिनमा ठ्याक्कै तपाईँहरूले भन्दा कर्णाली चिसा पानीमा ध्यान राखेर सुरु गरेको आयोजना छ। हामीले केही कुराहरू सानातिना अप्ठ्यारो पर्दा त्यसको पनि 60% भन्दा माथि काम भइसकेको छ। त्यहाँ हाइड्रो पावर 4 मेगावाट चाहिँ हाइड्रो पावर उत्पादन गर्ने र त्यो सँगै 2-3 रानी जमरा गुलेरी तिनवटा नहरहरूबाट पुराना नहरहरूबाट चाहिँ सिँचाइ गर्ने गरेर हामीले यही आर्थिक वर्षसम्ममा त्यो हाइड्रो पावर नभए पनि हाइड्रो पावर कम्प्लिट गर्न अलि उत्पादनमै जान भ्याउँछ कि भ्याउँदैन, तर नहरबाट जति सिँचाइ भयो सिँचित भइरहेको छ ड्यामको को तर्फको उद्घाटन गरेर जान सकिन्छ कि भन्ने हिसाबले केही कन्ट्राक्टरहरूले काम नगरेका कन्ट्राक्टरहरूलाई त्यहाँबाट हामीले अन द स्पोटै फोन गरेर तपाईँहरूले कुन दिन यो डेड लाइन अनुसार कसरी मिट गर्नुहुन्छ, वर्क सेड्युल कसरी टाइ अप गर्नुहुन्छ भनेर चाहिँ गर्दा हामीले त्यहाँका आयोजना प्रमुख सहितको उपस्थितिमा कुनै ठाउँमा कन्ट्राक्टरलाई त्यहीँ उपस्थित गराएर त्यो अब कोभिडको टाइम थपको म्याप अनुसारको सम्भावना छ कि छैन यी सबै कुराहरू चाहिँ त्यसरी इन्डिभिजुअल हेऱ्यौँ। अब अर्को आयोजना हेर्दाखेरि बबई आयोजनामा हामी त्यसै गयौँ, त्यसमा भएका कामहरूको प्रगति हेऱ्यौँ, त्यस पछाडि भेरी बबई डाइभर्सन जुन चाहिँ राप्ती नदीबाट 46 मेगावाट चाहिँ हाइड्रो पावर उत्पादन गरेर बबई नदीमा खसाएर बर्दियामा सिँचाइ गर्ने थियो होइन, यता कैरालीमा रानी जम्बा र गुलेरियाले सिँचाइ गर्ने थियो, त्यो आयोजनाको केसमा पनि त्यो भर्खर टेन्डर लागेको छ, 48 महिनाको कन्ट्याक्ट टुरुम चाहिँ पहिल्यै निर्माण गरेर सकिएको थियो। यस्ता आयोजनाको नि अब कन्सल्ट्यान्टको तर्फबाट मोबिलाइज गर्दाखेरि कसरी काम गरेका छन् कन्ट्याक्टरले, कसरी काम गरेका छन् यी हामीले अलि माइनुटली नै हेर्ने कोसिस गऱ्यौँ अब टिमले, अनि ती माइनुटली हेर्दाखेरि कुनसँग सम्बन्धित छन् समस्या, कुन कुनसँग सम्बन्धित छन् भनेर आइडेन्टिफाई गरेर ती आइडेन्टिफाई गरेका अनुसारको त्यसको पनि प्रगति ठिकै छ। नयाँ अब ड्याम र हाइड्रो पावरको निर्माणको काम कन्ट्याक्ट लगाएर सुरु भएको छ भने अब टनेलको टनेल बोरिङ काम त 2077 सालको वैशाखमै सामान्य प्रधानमन्त्रीज्यूकै उपस्थितिमा त्यो टनेलको नेपालको इतिहासमा टिबिएमको मेसिनले टनेल खन्ने काम चाहिँ सम्पन्न भइसकेको छ। त्यसरी अगाडि बढेको छ भने यता सिँचाइ सिँचाइ आयोजना चाहिँ अलिकता समस्याग्रस्त थियो। त्यो समस्याग्रस्त किन थियो भन्दा नेपालको ठुलो सिँचाइ मध्येको शिक्षा जुन बाँकेमा धेरै सिंचित हुने अवस्था थियो, त्यो सिंचित हुने अवस्थामा निर्माणको क्रममा एउटा नहर टेस्टिङ गर्ने क्रममा चाहिँ माटोको घुलनशीलको कारणले गर्दाखेरि त्यो नहर चाहिँ भत्किने अवस्था बन्यो र धेरै रिस्क भयो भनौँ यो निर्माणको सेक्टरमा, त्यो बाहिर चाहिँ थियो तर त्यो टेक्निकल फल्ट थियो भनौँ अथवा त्यो सोइलको कारणले गर्दा सोलुबलको कारणले गर्दा समस्या थियो। यो समस्या चाहिँ अलि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै निकै चर्चाको विषय बनेको थियो र केही इन्जिनियरिङका साथीहरू त्यो टिममा काम गर्ने साथीहरूलाई अहिले विभिन्न निकायबाट चाहिँ स्पष्टीकरण सोधनी अनि मुद्दा अदालतमा मुद्दाहरू पनि चलिरहेको अवस्था छ र यहाँ विकासमा चाहिँ के भएको यसको अब नेपालमा प्राविधिक हिसाबले समस्या हो कि भन्ने धेरै कुरा आइसकेपछि यो आयोजना नै अगाडि बढ्न सक्दैन भन्ने रूपले अगाडि बढेको अवस्थामा अहिले सम्मान्य प्रधानमन्त्रीज्यूले विशेष त्यतिखेर 2077 को वैशाखमै त्यो घेरी बबई जुन टिबिएम मेसिनले त्यो टनेल बोरिङको थियो त्यतिखेर हेलिकप्टरमै उहाँ अनुगमनमा गइसके पछाडि यो प्राविधिक हिसाबले मात्रै होइन त्यहाँ एउटा टेक्निकल समस्या नि थियो। समस्या कस्तो थियो भन्दा त्यहाँ मुद्दा चलिरहेको अवस्थामा कन्ट्याक्ट निर्माण व्यवसायीले थप केही गर्न पनि नसक्ने, क्याबिनेट अथवा कसैको निर्णय बिना पोलिटिकल्ली डिसिजन नगर्दाखेरि बिग्रिन थोरै जम्मा 44 किलोमिटर मूल नहरमध्ये 10 मिटरको भागमा अलिकता प्रब्लम आएको थियो तर त्यहाँ कसैले पनि हात हाल्न नसक्ने, रिक्स ठानेको बेलामा ठुलो लगानी चाहिँ त्यति धेरै लगानी हुँदाहुँदै पनि यसले प्रतिफल दिन सकेन भनिरहेको अवस्थामा के गर्ने भनेर एकदम क्रिटिकल कुरा थियो। त्यो चाहिँ टेक्निकल्ली क्रिटिकल हुँदा नि पोलिटिकल्ली डिसिजन गर्नुपर्ने अवस्था थियो। उहाँ गएर हेरेर आइसकेपछि क्याबिनेटबाटै डिसिजन गरेर त्यसलाई मर्म सम्हार गर्नुहोस् अनि त्यहाँ कृषकहरूले चाहिँ त्यस पछाडि जति पानी चल्न सक्छ कि सक्दैन, त्यसबाट उपयोग गर्न सक्छ नि सक्दैनन् भन्ने हिसाबले टेस्टिङको पिरियडमा हुँदाखेरि यो अहिले उहाँ गएर निर्णय भइसकेपछि मर्म सम्हार गरेर कम्प्लिट टेक्निकल्ली निकै समस्या, त्यहाँ ठुलै ठुला धेरै टिमहरू आए, टिमहरू आएर त्यसरी छलफल गर्दाखेरि पनि विदेशी टिमहरू चाहिँ झन्डै 8 महिनाको अवधिमा 27 टिमले उच्च स्तरीय टिमले अनुगमन गरेर हेरेर गर्दाखेरि अहिले विदेशी अस्ट्रेलियन टिमहरू पनि आएर हेरे, यो अलि धेरै सेन्सिटिभ कुरा थियो। यो मैले किन यसरी केयर भनिरहेको छु भन्दा यो टेक्निकल्ली अथवा विकास निर्माणको लागि निकै सेन्सिटिभ विषय बनेर गएको थियो, र टेक्निकल मान्छेहरू चाहिँ कुनै पनि डिजाइनमा इन्भल्भमेन्ट हुँदाखेरि डराउने अवस्था बनेको थियो, त्यसलाई चाहिँ पोलिटिकल लिडरसिप चाहिँ गर्नुपर्छ भनेपछि अहिले त्यो मर्मसम्हार भएर हामी त्यसको एकदम चिल्ड्रेन जेठी खोला भन्ने ठाउँ सबैभन्दा अन्तिम पोइन्ट रहेछ पश्चिम नगरखण्डको, त्यहाँबाट पानी झरिरहेको भिडियो फोटो हामी हेऱ्यौँ, त्यहाँसम्म टेस्ट गरेर पुगेको अवस्था देखियो भनेपछि पोलिटिकल्ली अलि इन्टरभेन्सन गरेर अथवा त्यसलाई के हो भनेर बुझ्न खोज्दाखेरि विकास निर्माणले कसरी अगाडि बढ्न पाउँछ भन्ने कुराको चाहिँ एउटा दृष्टान्त थियो। र प्रधानमन्त्रीज्यूले त्यो सबै आयोजनाहरू चाहिँ कस्ता छन् उहाँको आफ्नै इच्छा पनि जाने त्यहाँ हेर्ने कस्तो छ भन्ने कुरा उहाँको इच्छा थियो, तर पनि समयले गर्दा उहाँ आफै उपस्थित हुन नसक्दा तपाईँहरू गएर त्यहाँको वस्तुस्थिति के छ हेरेर आउनुहोस् भन्ने हिसाबले अहिले हामी माइनोरिटी टाइम दिएका थियौँ, त्यस्तो खालको चाहिँ पाइयो।
हजुर थपले सर, अब यहीँनिर अनुगमनको सन्दर्भमा हामीले अनुगमनका लागि मासिक हिसाबले अथवा चाहिँ त्रैमासिक चौमासिक समीक्षा गर्नको लागि त्यो समीक्षा गर्ने परम्परा प्रधानमन्त्री कार्यालयमै विभिन्न समीक्षा गोष्ठीहरू आयोजना गरेर तिनको प्रगतिको चाहिँ प्रतिवेदनमाथि छलफल गर्ने परम्परा पनि छ। सँगै यहाँले भन्नु सुरुमा भन्नुभए जस्तो गरी सरकारी संयन्त्रहरूको चाहिँ समन्वयको चाहिँ अभावलाई पनि विकास कार्यमा चाहिँ प्रगति गर्ने विषयमा यो सरकारी संयन्त्रहरू बीचको चाहिँ उचित समन्वय अभाव पनि एउटा फ्याक्टर हो भन्ने खालको चाहिँ चर्चा हिजोदेखि नै सुन्दै आइएको अवस्था हो र ठूला गौरवका आयोजनाहरूले चाहिँ छिटो प्रगति गर्न नसक्नु पछाडिको यो कारणलाई केलाइसके पछाडि जस्तो योजना आयोग, अर्थ मन्त्रालय, जनप्रतिनिधिहरू सँगै तपाईँहरू पनि त्यहाँ जाँदाखेरि प्रगति गर्ने सन्दर्भमा राजनीतिक नेतृत्वले चाहिँ उच्च इच्छा शक्ति प्रकट गरिरहेको अवस्था तर समन्वय चाहिँ अभाव छ भन्ने खालको स्थिति विद्यमान रहिरहने परिपाटी पनि रहेको अवस्था हो। तपाईँहरूले जे जे कुराहरूमा चाहिँ समस्या देखेर आउनुभयो अब तिनलाई सुधार गर्ने परिपाटीको विकास गर्ने सन्दर्भमा तपाईँहरूको यसपालिको अनुगमनले खास केही मूर्त रूप अथवा चाहिँ केही प्रगतिका कदमहरू चाल्ने सम्भावना कति देखिन्छ?
होइन, त्यो कदम चाल्नका लागि हामीले यो योजना बनाएरै अनुगमनमा गएका छौँ। अघि तपाईँले प्रश्न गर्ने क्रममै भनिसक्नुभयो, हाम्रो प्रधानमन्त्री कार्यालय अथवा सम्बन्धित मन्त्रालयले चौमासिक समीक्षा गर्ने, मन्त्रालयले मासिक समीक्षा गर्ने अनि वार्षिक समीक्षा गर्ने, योजना आयोगले त्यसै गरी समीक्षा गर्ने, यो सबै हाम्रो रेगुलर अफिसियल हिसाबले आयोजनाका प्रमुखहरूसँग बसेर छलफल गर्ने यो गर्ने रेगुलर सेड्युलमै हुन्छ र गरिराखिएकै छ, योभन्दा अगाडि पनि भइराखेकै छन्। त्यसै गरी त्यो फिल्डमा गएर अनुगमन गरिसके पछाडि तपाईँले भन्नुभएको जस्तो स्थानीय तहको उपभोक्ताहरूको कुराहरू हामीले यहाँ बसेर सुन्दाखेरि चाहिँ आयोजनासँग सम्बन्धित मान्छेहरूको मात्रै भइस सुन्छौँ भन्दा त्यहाँ गइसके पछाडि स्थानीय स्तरका मान्छेहरूको अनि त्यहाँ उपभोक्ताहरूको अनि जनप्रतिनिधिहरूको अनि निर्माण व्यवसायीको परामर्शदाताको त्यो सँगै अनि सरकारको तर्फबाटको मान्छेको र यहाँ स्वयं उच्च निकायको पनि रहने हुँदा धेरै कुराहरूको कसैले कुनै लुपहरूबाट कुनै कुनै आफ्ना कमजोरीहरू हाइड गर्न खोजेको लुकाउन खोजेका छन् भने पनि त्यो कुरा देखिने र त्यो देखिँदाखेरि आएका विषयहरू तपाईँले भन्नुभए अनुसार अन्तर मन्त्रालय समन्वय गर्नुपर्ने विषय अथवा पथ निकायले समस्या समाधान गर्नुपर्ने विषय अनि माथिल्लो निकायले समस्या समाधान गरिदिनुपर्ने विषय अनि गौरवको आयोजना भएको कारणले गर्दाखेरि आर्थिक बाटोमा चाहिँ त्यति धेरै समस्या भएको हुँदैन अनि ती सबै कुराहरूलाई समन्वय गरेर कुन ठाउँमा चाहिँ अलिक खाडल परेको छ, कुन ठाउँमा ग्यापिङ बढेको छ त्यो छ भने त्यही निकायलाई चाहिँ समन्वय गर्ने गरेर अहिले हामीले आइसके पछाडि पनि यसलाई पछाडि पनि हामी अनुगमनमा आयौँ त्यत्तिकै सिद्धियो होइन कि हामी पछाडि पनि ल हामीले कुन टाइममा कसलाई डेड लाइन दिएको थियौँ, मानौ मैले भेरी भवै डाइभर्सन बहुद्देशीय आयोजनालाई 15 दिनभित्रमा कोभिडको कारणले गर्दा चेन्ज भएको रिसेड्युलिङ वर्क सेड्युल, हामी वर्क सेड्युल छ त्यसलाई रिसेड्युलिङ आफ्नै टाइमभित्र गर्ने गरेर सिद्ध्याउनुहोस् भनेर मैले अल्टिमेटम दिएको थिएँ भने म 15 दिनमा तिनीहरूले इमेलबाट हामीलाई पठाएर भने 16 दिनमा म आफै पठाउ गरेर किन तपाईँहरूले त्यो गर्नु भएन भनेर त्यसरी अनुगमन गरिसकेपछि त्यसलाई फलोअप गरेर पछ्याएर हामीले भोलि निष्कर्षमा पुर्याउन पनि त्यत्तिकै सजग र साथ अगाडि बढ्छौँ।
ठूला गौरवका भनिएका आयोजनाहरूमा आर्थिक हिसाबले सरकारले तिनलाई चाहिँ प्राथमिकतामा राखेको र आर्थिक अभाव हुन नदिने भन्ने खालको प्रतिबद्धता जनाउँदै आएको र त्यो वातावरण निर्माण गरिरहेको अवस्था तपाईँले पनि उल्लेख गर्नुभयो, पैसाको अभाव होइन। यहाँनिर अब ठेकेदारहरूको कतिको इमान्दारिता छ र चाहिँ आयोजना प्रमुखहरू कतिको दत्तचित्त भएर काम गरिरहेका छन् भन्ने प्रश्नमाथि पनि आजको सन्दर्भमा यो पारदर्शिताको पाटोबाट यो प्रसंग जोड्ने हो भनेदेखि त्यहाँनिर पनि अलिकति इमान्दार बन्नुपर्ने अथवा बनाउनुपर्ने दायित्व फेरि पनि राजनीतिक नेतृत्वको जिम्मेवारीमा जान्छ। राजनीतिक नेतृत्व र यो ठेकेदार पक्ष बीचको चाहिँ सन्दर्भमा पनि पारदर्शिताको पाटोबाट प्रश्न उठ्ने गरेको अवस्था हो। यसले गर्दाखेरि पनि हामीले सम्झौता गर्दाखेरि धेरै जनशक्ति देखाउने, मेसिनहरू धेरै देखाउने, तर काममा गइसकेपछि कामले गति लिन नसक्नु पछाडिको कारण ठेकेदारको चाहिँ काम गराईप्रतिको इमान्दारितालाई लिएर पनि प्रश्न गर्ने गरिएको, यो पाटोमा अनुगमन गर्दाखेरि के पाउनुभयो तपाईँले भनिदिनुहोस् त?
यो पाटो तपाईँले भन्नुभयो जस्तो यी पाटाहरू देखिन्छन्, तर यहाँ चाहिँ कस्तो देखिन्छ भन्दा निर्माण व्यवसायहरू इन्टरनेसनल आइसिबी कन्ट्राक्टरहरूको केसमा यहाँ नेपाली सहजीवी गरेर गरेका कन्ट्राक्टरहरू छन् कुनै ठाउँमा, कुनै ठाउँमा आइसिबी विदेशी कन्ट्राक्टरहरू मात्रै छन्, कुनै ठाउँमा नेपाली कन्ट्राक्टरहरू मात्रै छन्। यो तीन खालका कन्ट्राक्ट छन् धेरै जस्तो त्यहाँ त्यहाँ गर्दाखेरि कुनै निर्माण व्यवसायहरू चाहिँ निकै राम्रोसँग काम गरेको मोबिलाइज भएको पाइन्छ भने, कुनै निर्माण व्यवसाय लामो समयदेखि अलि सम्पर्कमा नआएको तपाईँले भन्नुभयो जस्तो थोरै काम मानिन्छ, तर उनीहरूले कोभिडको कारणले अरू कारणले समस्या भएको पनि देखिन्छ। अनि उच्च नेतृत्वले आएर त्यो भ्रमण गरेर सोधखोज गरेर उनीहरूसँग छलफलमा बसिसकेपछि आयोजना प्रमुख जो आयोजना प्रमुखलाई पनि के बल मिल्ने रहेछ भन्दा आयोजना प्रमुखहरूले पनि कसरी फिल गर्नुहुन्छ भन्दा हामीलाई नटेरिरहेको अथवा कुनै कारणले काममा नआइरहेको कति चाहिँ पहुँचदाना काम नगर्न खोज्ने कन्ट्राक्टर पनि नहुने होइन, काममा मिस्युज गर्न खोज्ने त्यस्तो पनि कताकति देखिन्छ, सबै त होइनन्, कुनै कुनैको त्यस्तो लक्षण पनि देखिन्छ। अनि ती आयोजना प्रमुखहरूलाई चाहिँ के सजिलो हुने भन्दा उच्च नेतृत्वले आएर कुराकानी गरिसकेपछि डेडलाइन दिइसकेपछि तपाईँहरूले गर्नु भएन भने अब सरकारले पनि के भनेको छ भन्दा काम गर्नुहुन्छ, काम गर्नुहोस्, राम्रोसँग अवसर हुँदाखेरि अब यो अरू कारणको समय हिसाबले थप भएको अरू कुराहरू गर्न सक्छन्, तर काम नगर्ने हो भने ठेक्का रद्द गरेर ठेक्कालाई ह्याङमा राखेर तपाईँहरूले समस्याग्रस्त बनाएर राखेर यो लम्ब्याउन पाउनुहुन्न, होइन भने त्यहाँ आयोजना प्रमुखलाई पनि निर्माण व्यवसायलाई पनि अब तपाईँहरूले काम नगर्ने हो ठेक्का रद्द गरिदिने, ब्ल्याकलिस्ट गरिदिने, यसरी नगरिकन यो आयोजनाहरू बन्दैनन्, लामो समय चाहिँ यो तरिकाले अगाडि बढेर मात्रै हुँदैन भनेर भनेका छौँ भने कति कुरा चाहिँ ठेकेदारको मात्रै समस्या नै हुँदैन। हामी ठेक्का लगाइसकेका छौँ, पहिला चाहिँ के थियो भन्दा ठेक्का लगाइसकेपछि बन्दको कारणले गर्दा राइट अफ वे भन्छौँ हामी टेक्निकल भाषामा, त्यहाँ काम गर्ने ठाउँको साइटहरू नपाउने अवस्था, अनि जग्गा मुआब्दाको कारणले गर्दा स्थानीय तहबाट मुआब्दाको समस्याको कारणले नपाउने हुन्छन्, सबै कुरा बाहिर हेर्दा चाहिँ ठेक्का लाग्ने बित्तिकै ठेकेदारलाई मात्रै भनेर दोष दिइन्छ, तर त्यहाँभित्र प्रोजेक्टभित्र कन्ट्राक्टभित्र छिरिसकेपछि के कारणले गर्दा समस्या परेको हो भन्ने कुरा पनि सुच्याउनु पर्ने हुन्छ। एक साइडबाट जुन होचो उसकै मुखमा घोचो भन्ने नेपाली उखान जस्तो, सबैभन्दा तल काम जसले गर्नुपर्छ त्यसलाई मात्रै प्रहार गर्ने कुराले मात्रै पनि यो काम आउँदैन। जुन जुन निकायमा जहाँ समस्या परेको हो ती काम ती समस्या समाधान गर्नुपर्छ। निर्माण व्यवसाय कमजोर छन् गलत छन् भने उनीहरूले सुध्रिनुपर्छ, अरू ठाउँबाट हामी सरकारको तर्फबाट साइटहरू दिन नसकेका छौँ भने त्यसलाई पनि व्यवस्था गर्नुपर्छ भन्ने लेभलबाट कुराकानी भयो, र कुनै कुनै ठाउँमा ती लेभलको छलफल गरेर अब सब अगाडि बढ्ने गरेर पनि निर्णयहरू यो कारणले समस्या परेका छन् भन्दै त्यो समाधान गर्ने निर्णय पनि हामी गरेर आएका छौँ।
हजुर, अब यहीँनिर हामीले जनताले प्रत्यक्ष रूपमा चाहिँ हेर्दै गरेका कतिपय आयोजनाहरूको प्रगतिको विषय जनताको नजरमै अत्यन्त कमजोर स्थितिमा रहेको, जनताले आफैले पनि आयोजनाहरू कार्यान्वयन भइरहेको ठाउँमा सड़क बन्दै गरेका दृष्टान्तहरू दिने हो भने तपाईँको चाहिँ बुटवल नारायणघाट सड़क विस्तार गर्ने आयोजनाको सन्दर्भमा पनि अत्यन्त प्रगति नभएको देखिन्छ, त्यो यात्रा गर्दाखेरि प्रत्येक मान्छेले महसुस गर्ने विषय भयो। त्यसै गरी अब नागढुङ्गा नौबिसे सुरुङ मार्गको काम पनि अत्यन्त थोरै मात्रै प्रगति भएको भन्ने सन्दर्भ छ। एकातिर हामीले राष्ट्रिय गौरवको रूपमा लिएका आयोजनाहरूको प्रगति पनि सोचे जस्तो नहुने र अरू खालका विकास आयोजनाहरूको प्रगतिमा पनि अब यति बेला त यो आइपरेको चाहिँ एक खालको महामारी कोविडको कारणले गर्दाखेरि पनि यिनमा प्रगति गर्न सकिएन भन्ने खालको चाहिँ यो एउटा बहाना गर्ने कुरा होला। तथापि विकास निर्माण कार्यलाई तीव्रता दिने त्यो खालको चाहिँ एउटा दृष्टान्त देखाउने गरी काम भइरहेछ है भन्ने आम अनुभूति गर्ने केही उदाहरणहरू जस्तो मुगलिन नारायणघाट खण्ड बन्दाखेरि छिटो सम्पन्न भयो त्यो मान्छेहरूले महसुस गरे। काठमाडौँमा चाहिँ रिङ रोड अन्तर्गतको कोटेश्वर कलङ्की सड़क खण्ड बन्दाखेरि छिटो सम्पन्न भयो। मान्छेले त्यो ढंगको एग्रेसिभ विकास आयोजनाहरू सम्पन्न भएको र छिटो द्रुत रूप गतिमा चाहिँ सम्पन्न भएको देख्न चाहिरहने यो आम अपेक्षा हो। तर गति लिन नसक्ने हामीले शिलान्यास उद्घाटन गर्दाखेरि अत्यन्त राजनीतिक नेतृत्वले स्वाभाविक हिसाबले उसले चाहिँ इच्छा शक्ति देखाउने भयो तर काम गराइको प्रवृत्तिमा पनि समस्या छ भन्ने खालको कुरा आम अनुभूति छ। यो पाटोलाई सुधार गर्नको लागि के गर्नुपर्छ भन्ने अनुभव रहन्छ तपाईँहरूको?
धन्यवाद। तपाईँले यो अलि दुईटा प्रोजेक्टको बारेमा तपाईँले क्वेसन गर्नुभयो, त्यसलाई मैले स्पष्ट पार्न पनि पाएँ र अरू थप कुरा तपाईँको प्रश्नमा म जान्छु। तपाईँले पहिला चाहिँ यो नागढुङ्गाको सुरुङ मार्गको कुरा गर्नुभयो। नागढुङ्गाको सुरुङ मार्ग 42 महिनाका लागि जापानको कन्ट्राक्टरले काम गरेको हो, त्यसमा काम भएन भन्ने खालको कुरा उठाउनुभयो। जुन स्पिडले काम गर्नुपर्ने हो त्यो स्पिडले नभएको, तर त्यो आयोजना कुनै पनि हिसाबले ढिलो भएको छैन। उसको वर्क सेड्युल मसँग छ, मेरो टेबलमा छ वर्क सेड्युल। वर्क सेड्युलमा मात्रै उसले 2020 डिसेम्बरभित्र यो गर्ने, जनवरीभित्र 21 जनवरीभित्र अथवा 3 महिनामा यो गर्ने भन्ने उसको अलरेडी जतिखेर कन्ट्याक्ट साइन गरेको थियो त्यतिखेरै दिएको सेड्युलमा जम्मा 1 महिनाको मात्रै सेड्युल डिले छ। त्यो भनेको 42 महिनाको प्रोजेक्टमा उसले चाइनिज कन्ट्राक्टरले त्यो रिभाइज गरेर मलाई तुरुन्तै दिनुहोस् भनेर मैले भनिसकेको थियो त्यहाँको आयोजना प्रमुख नरेश मान ताके सरलाई। अनि बाहिर भनेको जस्तो त्यो एप्रोच रोड काम गर्ने कुराहरू हुन्छन्, टनेलको त्यो खन्नुभन्दा अगाडि बाहिरको ठाउँमा स्टेबलाइजेसन गर्ने टेक्निकल कामहरू हामीले यतिसम्म कि सरकारले कति सहयोग गरेको छ भन्दा त्यहाँ 14 जना जापानबाट आउनुपर्ने प्राविधिक मान्छेहरूका लागि म आफैले परराष्ट्र मन्त्रीज्यूसँग कुरा गरेर परराष्ट्र सचिवज्यूले समन्वय गरेर तुरुन्तै आउने व्यवस्था, यहाँ डकुमेन्टेसनहरू छिटो गरेर त्यसरी गरेका छौँ भन्दा यो पाटाहरू चाहिँ बाहिर पब्लिकले देख्दैनन् र कति काम भयो भनेर सोध्छन्। सोद्धाखेरि प्रगति हुनुपर्ने 10% प्रगति भयो 8% भन्ने बित्तिकै अनि मिडियाले चाहिँ ल भएन भन्ने कुराहरू चाहिँ तोडिन्छ। त्यस कारणले गर्दा सुरुङ मार्गको सन्दर्भमा मात्रै 1 महिनाको मात्रै ग्यापिङ छ, त्यो चाहिँ अगाडि बढ्ने अवस्थामा छ, त्यो रिकभर गर्न नसक्ने लेभलमा छैन भन्न चाहन्छु एउटा। अर्को प्रोजेक्टको सन्दर्भमा कुरा गर्नुभयो तपाईँले, यहाँ नारायणघाट बुटोल खण्ड, नारायणघाट बुटोल खण्डको पनि गत साल नै इन्स्पेक्टर लागेको, त्यहाँ पनि के समस्या थियो भन्दा वनको कारणले गर्दा समस्या भएर प्रोजेक्टलाई अलिकता ढिले भएको त्यो अवश्य पनि हो। अहिले पनि त्यहाँ पब्लिकले हिजो मात्रै पनि त्यहाँ बालुवाडारमा प्रदेश लुम्बिनी प्रदेशका मुख्यमन्त्रीज्यू लगायत भौतिक मन्त्रीज्यू हामीहरू सबै सल्लाहकार के भएको बेला यही प्रोजेक्टको बारेमा कुराकानी उठेको थियो अनि त्यहाँ कुराकानी उठ्दाखेरि हामीले मन्त्रीज्यूले यहाँ म्यानेजरलाई पठाएर त्यहाँ फिल्डमा पठाएर त्यसको आयोजना प्रमुखलाई यहाँको केन्द्रको आयोजना प्रमुखलाई पठाएर अनि त्यसको अवस्था के छ, किन ढिलो भइरहेको छ। अब अस्ति भर्खरै हामीले चाहिँ यो क्याबिनेटबाट निर्णय गराएर वनको कुराहरू टुङ्गाइसके पछाडि त्यहाँ धुलो भयो, बाटो चाहिँ राम्रो भएन भन्दा त्यसलाई मेन्टेनेन्स गरेर बाटो अहिले मेन्टेन विस्तार गरिरहँदा त्यसमा पनि खाल्टाखुल्टी र धुलोलाई चाहिँ कन्ट्रोल गर्ने गरेर निर्माणको काम अगाडि बढाउने र अब द्रुत गतिमा त्यो सेड्युल रिभाइज गरेर आउने भन्ने हिसाबले हामीले त्यसरी एकदम हेरेका छौँ। तपाईँले अब अर्को पछिल्लो चरणमा भनेको जुन आयोजनाहरू शिलान्यास हुन्छन् ती आयोजनाहरू चाहिँ टाइममा बन्दैनन्, त्यत्तिकै लथालिङ्ग हुन्छन् भनिरहँदाखेरि के छ भन्दा नेपालमा अब यो हामी एलडिसी कन्ट्रीहरूमा धेरै विकास निर्माण गराउनु पर्छ, विकासशील मुलुकमा हामी जान 2022 जाँदैछौँ भने यो यसरी अगाडि बढ्ने क्रममा धेरै ठेक्काहरू लागेका छन्। विगतमा हामीले यो किन यस्तो भएको रहेछ भनेर अलिकता अध्ययन पनि गऱ्यौँ सरकारको तर्फबाट, प्रधानमन्त्री कार्यालयको तर्फबाट। कुनै समयमा यति धेरै ठेक्का लाग्यो कि ठेक्काको पूर्व तयारी बिना ठेक्का लाग्दाखेरि चाहिँ यी आयोजनाहरू अलपत्र परेका अनि समयमा सम्पन्न नभएका अब कोही कोही ठेकदारहरूको पनि त्यतिकै बदमासी पनि गरेको यस्तो कुराहरू देखियो नदेखिएको भने तपाईँलाई म भन्न चाहन्छु ढिलो भएको मात्रै होइन छिटो भएको पनि तपाईँहरूले उच्चारण गर्नु मिडियामा के कुरा पनि भन्न चाहन्छु भन्दा हेरी बाबै जुन टनेलको टिबिएम एसेम्ब्ली हो भनेको जुन हामीले आयोजनाले एग्रिमेन्ट गरेको थियो आयोजनाले एग्रिमेन्ट गरेको भन्दा एक वर्ष अगाडि निर्माण सम्पन्न भएको कुरालाई पनि नबिर्सिदिनुहोस् राम्रा कुराहरूलाई पनि समृद्धिका लागि सकारात्मक सोच भन्ने कुरा सकारात्मक भागका नकारात्मक पाटा त तपाईँहरूले उजागर गर्नु नै हुन्छ तर सकारात्मक पाटका पाटाका कुराहरूलाई पनि उजागर गरिदिनुहोस् राम्रा भागकाले पनि काम गर्नेलाई पनि प्रोत्साहन दिन्छ भन्ने कुराको पनि म दृष्टान्त पेश गर्न चाहन्छु र अरू आयोजनाहरू कति सानातिना तीन तहका सरकारहरू छन् कति ठाउँमा चाहिँ काम गर्दाखेरि कुन तहले काम गरेको हो भन्ने कुरा पनि अहिले नदेखिरहने अथवा थाहा नभइरहने विभिन्न ठाउँबाट काम भइरहेको हुने तर अनुगमन त्यत्तिकै नभएको कारणले गर्दाखेरि कुनै कुनै ठाउँमा समस्या परेको पनि यथार्थ हो त्यो यथार्थलाई अब हामीले त्यो प्रत्यक्ष क्रिएसनको क्रिएट पुर्याएर सबै कुराहरू तयारी गरेर मात्रै टेन्डर लगाउनुपर्छ कन्ट्याक्ट एग्रिमेन्ट हुनुपर्छ त्यसो गर्दाखेरि चाहिँ टेन्डर लाग्यो भनिसकेपछि परियोजना छिटो अगाडि बढ्छ र जनताले चाहिँ छिटो प्रतिफल पाउँछन् भन्ने कुरामा सरकार सचेत छ र अहिले त्यही दिशामा काम गरिरहेको छ.
हुन्छ, समय यति नै रह्यो. समय र विचारसहित कार्यक्रममा सहभागी भएर आफ्नो धारणा सुनाउनु भयो त्यसको लागि नेपालको तर्फबाट धेरै धेरै धन्यवाद छ.
ल, मलाई पनि आफ्नो भनाइहरू राख्ने अवसर दिनुभयो त्यसका लागि रेडियो नेपाल र तपाईँलाई पनि हार्दिक नमस्कार धन्यवाद. श्रोता सबैलाई म हार्दिक नमस्कार गर्न चाहन्छु.
हस्, नमस्कार. उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलिया. उहाँसँग विशेष गरी राष्ट्रिय गौरवको रूपमा रहेका ठूला विकास आयोजनाहरूको अनुगमन गर्ने सन्दर्भमा केन्द्रित रहेर सम्वाद गर्यौं. यसै सम्वादको साथसाथै आजको लागि अन्तर्सम्वादको कार्यक्रम निर्धारित समय सकिएको छ. प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु. नमस्कार.